लू का बाब 12। हजारों आदमी जमा थे, एक दूसरे पर गिरे जा रहे थे। लोगों को मुखातिब करने से पहले यीशु ने अपने शागिर्दों से कहा,
फरीसियों के खमीर से होशियार रहना। मेरे कहने का मतलब यह है कि वो मुनाफिक हैं। कोई भी छिपी हुई चीज ऐसी नहीं है जिसे कि जाहिर न किया जाएगा, हर एक पोशीदा चीज जाहिर होगी।
और कहा कि
अंधेरे में जो तुम्हारी कही जाने वाली बातें रोशनी में कही जाएंगी, खुफिया कमरों में तुम्हारी कानाफूसी की जाने वाली बातें घरों के बालाखानों से ऐलान किया जाएगा।
तब यीशु ने लोगों से यूं कहा,
दोस्तों, मैं तुमसे जो कहना चाहता हूँ वो यह है कि तुम लोगों से खौफ मत खाओ। वो तुम्हें जिस्मानी तौर पर कत्ल तो कर सकते हैं, लेकिन उसके बाद वो तुम्हें और कुछ नुकसान न पहुंचाएंगे। मैं तुम्हें बताऊंगा कि तुम को किससे डरना चाहिए, कि तुम उससे डरो जो तुमको कत्ल करके जहन्नम में डालने का इख्तियार रखता है। और हाँ, तुमको सिर्फ उसी से खौफ करना चाहिए। 5 चिड़िया सिर्फ 2 पैसे में फरोख्त होती हैं, तो उनमें से खुदा एक को भी नहीं भूलता। हाँ, तुम्हारे सिर में कितने बाल हो सकते हैं, खुदा को वो सब कुछ मालूम है। तुम परेशान न हो कि तुम कई चिड़ियों से ज्यादा कदर कीमत के लायक हो। मैं तुमसे कहता हूँ वो ये है कि कोई भी लोगों के सामने ये कहे कि वो मुझ में ईमान रखता है, तो मैं भी उसको फरिश्तों के सामने अजीज बताऊंगा। अगर कोई शख्स किसी दूसरे के सामने कहे कि वो मेरा अजीज नहीं है, तो मैं भी खुदा के फरिश्तों के सामने उसको अपना अजीज नहीं बताऊंगा। कोई भी इब्न आदम के खिलाफ बातें करे तो माफ किया जा सकता है, लेकिन अगर कोई रूहुल कुदस के खिलाफ कहे तो माफ नहीं किया जाएगा। लोग अगर तुमको यहूदी इबादतगाहों में या वो हाकिम वक्त के सामने तुम्हें खींच ले जाएं, तो तुम इस बात की फिक्र न करो कि तुम किस तरह अपना दफा करोगे या कहोगे। उस वक्त तुमको क्या कहना चाहिए उसके बारे में रूहुल कुदस तुम ही को बताएगा।
मजमे में से एक आदमी ने यीशु से कहा,
ऐ उस्ताद, मेरा बाप हाल ही में मर गया है, मेरे बाप की जायदाद में मुझे मेरा हक देने को मेरे भाई से कहो।
लेकिन यीशु ने उससे पूछा,
तुमसे किसने कहा कि मैं मुनसिफ हूं कि तुम्हारी या वो जायदाद जो तुम्हारे बाप की है को दोनों में तकसीम करूं?
तब यीशु ने वहां पर मौजूद लोगों से कहा,
होशियार रहो ताकि किसी भी किस्म की खुदगर्जी का तुम शिकार न बनो।
और कहा,
एक शख्स के पास बेहिसाब जायदाद हो सकती है, लेकिन उससे वो अपनी जिंदगी को नहीं हासिल कर सकता।
तब यीशु ने इस कहानी को बयान किया,
एक बहुत ही दौलतमंद आदमी था और उसकी एक बहुत बड़ी जमीन थी। एक मर्तबा उसके यहाँ बहुत अच्छी फसल हुई। तब वो मालदार आदमी कहने लगा, मैं क्या करूं, मेरी फसल के जखीरा को रखने के लिए कहीं भी जगह नहीं है। तब उसने अपने आप में सोचा कि क्या करना चाहिए, मैं अपने गोदामों को मुनहदिम करूंगा और बड़े बड़े गोदाम तामीर करूंगा। मैं अपने नए गोदामों को अच्छी अच्छी चीजों को और गेहूं भर के रखूंगा। उसने सोचा और कहा, तब मैं खुद से कह सकता हूं कि कई सालों तक मेरी जरूरत को पूरा करने वाला जखीरा जमा रहेगा, खा पी और इत्मीनान की जिंदगी हासिल कर। लेकिन खुदा ने उससे कहा कि तू तो कम अकल है, इसलिए कि आज की रात तू मरने वाला है। अब कह कि जिन अशिया को तू जमा करके रखा है उसका क्या हश्र होगा और वो किसके हवाले होंगे। ये उस आदमी की किस्मत है जो दौलत खुद के लिए जमा करता है, वो खुदा की नजर में मालदार नहीं होगा।
यीशु ने अपने शागिर्दों से यूं कहा,
इसलिए मैं तुमसे कहता हूं कि तुम्हारी जिंदगी गुजारने के लिए जरूरी खाना और पहनने के लिए जरूरी कपड़ों की तुम फिक्र न करो। गजा से जिंदगी बहुत अहम होती है और कपड़ों से बढ़कर जिस्म की अहमियत होती है। तुम परिंदों को देखो, न वो तुखमरेजी करते हैं न फसल काटते हैं, वो अपनी गजा को न घरों में न गोदामों में जखीरा करते हैं, इसके बावजूद खुदा उनकी परवरिश व देखभाल करता है। तुम परिंदों से ज्यादा कदर कीमत वाले हो। तुम कितनी ही कोशिश क्यों न करो, लेकिन तुम्हारी उम्र में इजाफा होने वाला तो नहीं। छोटे कामों का करना तुम्हारे लिए मुमकिन नहीं, तो फिर बड़े कामों के लिए तुम क्यों फिक्रमंद हो। جنگل میں پھولوں کے کھلنے پر غور کرو کہ وہ محنت و مشقت نہیں کرتے اور نہ خود کے لیے کپڑے سیتے ہیں، لیکن میں تم سے کہتا ہوں سلیمان بادشاہ اپنی ساری شان و شوکت کے ساتھ رہنے کے باوجود ان پھولوں میں سے کسی ایک پھول کی خوبصورتی کے برابر بھی لباس زیب تن نہیں کیا۔ خدا کھلے میدان کی گھاس کو اس طرح حسن کا لباس پہناتا ہے جبکہ یہ گھاس آج رہ کر کل کو آگ میں جلے گی، ایسی صورت میں خدا اس سے بڑھ کر تم کو کتنا پہنائے گا؟ اس لیے تم کمزور ایمان والے نہ بنو۔ تم اس بات کی فکر نہ کرو کہ کیا کھائیں گے اور کیا پیئیں گے، اس قسم کی باتوں پر کبھی بھی فکر مند مت ہو اور نہ غور کرو۔ ان چیزوں کے حصول کے لیے دنیا کے لوگ تو پوری کوشش کرتے ہیں، تمہیں بھی ان چیزوں کی ضرورت ہے، لیکن اس کا علم تمہارے باپ کو ہے۔ تم خدا کی بادشاہت کو پہلے ترجیح دو، تب تمہیں اشیاء ملتی ہی رہیں گی۔ اے چھوٹے گروہ، گھبرا مت، اس لیے کہ تمہارا باپ تو تم کو بادشاہت دینا چاہتا ہے۔ اپنی جائیداد کو بیچ دو اور اس سے حاصل ہونے والی رقم کو ان لوگوں میں بانٹ دو جو اس کے ضرورت مند ہیں، اور اس دنیا کی دولت قائم نہیں رہتی، اس وجہ سے ہمیشہ رہنے والی دولت کماؤ، اور آسمان کے خزانے کا ذخیرہ کر لو جو ہمیشہ کے لیے مستقبل ہے، اور اس خزانے کو چور بھی نہ چرا سکیں گے اور کوئی کیڑے بھی اس کو برباد نہ کر سکیں گے۔ تمہارا خزانہ جہاں بھی ہوگا وہاں پر تمہارا دل بھی ہوگا۔ لباس زیب تن کر کے پوری طرح تیار رہو اور تمہارے چراغ کو جلائے رکھو۔ شادی کی دعوت سے لوٹ کر آنے والے مالک کا انتظار کرنے والے خادموں کی طرح رہو۔ جب مالک آ کر دروازہ کھٹکھٹاتے ہیں تو خادم اس کے لیے فوراً دروازہ کھول دیتا ہے۔ وہ خادم بہت ہی خوش نصیب ہوگا کیونکہ اس کا مالک دیکھے گا کہ خادم تیار ہے اور ان کے لیے انتظار کر رہا ہے۔ میں تم سے سچ کہتا ہوں کہ تب مالک ہی خادموں کا لباس پہن کر خادم کو بٹھا دیتا ہے اور اس کے لیے کھانا لگا دیتا ہے۔ ان خادموں کو شاید کہ اپنے مالک کے لیے آدھی رات تک یا اس سے زیادہ وقت تک انتظار کرنا پڑے، تب مالک آئے گا اور ان کو جاگتا ہوا پائے گا تو خود ان کو خوشی ہوگی۔ یہ بات تمہارے ذہن میں رہے کہ اگر چور کے آنے کا وقت اگر مالک کو معلوم رہے تو کیا وہ اپنے گھر میں نقب زنی ہونے دے گا؟ ٹھیک اسی طرح تم بھی تیار رہو، اس لیے کہ تمہارے غیر متوقع وقت میں ابن آدم آئے گا۔
پطرس نے پوچھا،
خداوند تو نے یہ کہانی سنائی ہے، کیا وہ صرف ہمارے لیے ہے یا تمام لوگوں کے لیے؟
خداوند نے کہا،
عقل مند اور قابل بھروسہ مند خادم کون ہے؟ وہی جسے مالک مقرر کرے، مزدوروں کو وقت مقررہ پر غذا دے اور مالک کے گھر کی دیکھ بھال کرے۔ اگر وہ خادم اپنی ذمہ داری کو پوری دلچسپی اور مستعدی کے ساتھ کرے اور جب مالک آئے گا تو اسے بہت خوشی ہوگی۔ میں تم سے سچ کہتا ہوں کہ مالک اس خادم کو اپنی پوری جائیداد پر نگراں کار مقرر کرتا ہے۔ لیکن اگر وہ خادم بری خصلت کا ہے اور یہ سمجھے کہ اس کا مالک جلد لوٹ کر نہ آئے گا، تب کیا ہوگا؟ نتیجہ یہ ہوگا کہ وہ خادم مالک کے دوسرے خادموں اور ملازموں کو مارنے پیٹنے لگے گا، پھر کھا پی کر نشے میں چور ہونے لگے گا۔ تب اس وقت اس کا مالک آ جائے گا جس کی وہ امید نہ کرے گا، اور مالک اس کو سزا دے گا اور بے وفاؤں کی جگہ اس کو ڈھکیل دے گا۔ وہ خادم جو اپنے مالک کی خواہش جانتا ہے اور اس کے لیے تیار نہیں رہتا، یا جیسا اس کا مالک چاہتا ہے ویسا نہیں کرتا، تو اس خادم کو سزا ملے گی۔ لیکن ایسا خادم جو اپنے مالک کی مرضی کو نہ سمجھا ہو تو اس کا کیا حشر ہوگا؟ وہ بھی ویسے ہی کام کرے گا جس کی بنا پر وہ سزا کا مستحق ہوگا۔ اس لیے اس کو غفلت میں رہنے والے خادم سے اس کو کم سزا ہوگی، جبکہ زیادہ پانے والے سے زیادہ کی امید کی جاتی ہے۔ اس کے مقابلے میں مزید پانے والے سے اور زیادہ کیا امید ہو سکتی ہے؟
یسوع نے اپنی تقریر کو جاری رکھا اور کہا،
میں اس دنیا کو آگ لگانے کے لیے آیا ہوں اور میں چاہتا ہوں کہ آگ جلتی ہی رہے۔ مجھے ایک دوسری ہی قسم کا بپتسمہ لینا چاہیے۔ اس بپتسمے کو پانے تک میں بہت ہی مصائب و آلام میں مبتلا تھا۔ کیا تم یہ سمجھتے ہو کہ मैं दुनिया को चैन और सुकून देने के लिए आया हूँ? नहीं, बल्कि मैं दुनिया में तफरका पैदा करने के लिए आया हूँ। आज से जिस घर में 5 अफराद हों, उनमें इख्तलाफ होगा और उनमें से 3 2 के मुखालिफ हो जाएंगे और जो 2 हैं वो 3 के मुखालिफ रहेंगे। बाप और बेटे में इख्तलाफ पैदा होगा, बेटा अपने बाप का मुखालिफ होगा और बाप अपने बेटे का मुखालिफ होगा। माँ और बेटी में इख्तलाफात पैदा होगा, बेटी अपने माँ के खिलाफ होगी, माँ अपने बेटी के खिलाफ होगी। सास और बहू में तफरका होगा और बहू अपने सास के मुखालिफ होगी, सास अपने बहू से मुखालिफ रहेगी।
तब यीशु ने लोगों से कहा,
जब तुम देखो कि एक बड़ा अब्र मगरिब के सिमत में उठ रहा है और तुम अचानक कहोगे आज बारिश होगी, इसी तरह उस दिन बारिश होगी। जुनूबी सिमत से जब हवा चलने लगे तब कहोगे कि आज बहुत ज्यादा गर्मी व हरारत होगी, और तुम सही हो। तुम तो मुनाफिक हो, मौसमी आबोहवा को तो तुम जानते हो, तो क्या मौजूदा हालात पर क्यों गौर नहीं करते? तुम खुद ही फैसला क्यों नहीं करते कि क्या सही है? एक आदमी की जो तुम्हारे खिलाफ मुकदमा दायर करने के लिए अदालत जाना चाहता है, तो ऐसे में तुम ही मुमकिना कोशिश करो कि रास्ते ही में मसला हल हो जाए, वरना वो तुमको मुनसिफ के सामने खींच लाएगा और मुनसिफ अफसर के हवाले करेगा और वो अफसर तुमको कैद में डालेगा। तेरे पूरे कर्ज के आखिरी हिस्सा को अदा करने तक कैद से छुटकारे का कोई रास्ता ही न होगा।